यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1056 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको हो। फेला परेको शवहरूमध्ये 972 लास जाँच मुचुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 684 शव व्यवस्थापन माटो मुनि गाडिएको छ। साथै पहिचान नभएका 869 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। रसुवा बाढ़ीपछि हराइरहेका जुम्लाका नागरिक मध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढ़ी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जना मध्ये हालसम्म 23 जना मात्र सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 900 जनाको नाम ठेगाना पुष्टि भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण घाइते भई उद्धार गरेर महाराजगंज स्थित शिक्षण अस्पतालमा ल्याइएका मध्ये 27 जनाको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सिडाईले अस्पतालमा ल्याइएका 67 बिरामी मध्ये 27 जनाको उपचार भइरहेको जानकारी दिनुभयो। उपचार भइरहेका बिरामी मध्ये 3 जनाको सघन उपचार कक्ष आईसीयू र 2 जनाको हाई केयर विशेष निगरानीमा राखेर उपचार भइरहेको छ। उहाँका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामी मध्ये 39 जना डिस्चार्ज भइसकेका छन्। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढ़ीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढ़ीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढ़ीमा संकलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डीएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। मन्त्रालयले डीएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेल छेत्रीले बताउनुभयो। यस्तै बाढ़ीका कारण विभिन्न 39 देशका 590 जना विदेशी नागरिक सहित 4000 जना भन्दा बढ़ी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट संकलन गरिएका पहिचान हुन बाँकी शवहरू डीएनए नमूना लिएर जमिन मुनि व्यवस्थापन गरिएको र नजिकका आफन्तहरूबाट डीएनए प्रोफाइल प्राप्त भएपछि पहिचान गरी आफन्तलाई शव हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। बाढ़ीमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 21,000 जना भन्दा बढ़ी नेपाली सहित विभिन्न देशबाट आएका विदेशी प्राविधिकहरू पनि सक्रिय रहेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका 2 राक्सेमा पहिरो खस्ता बिहानदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोरतर्फ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अवेकेशन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
विज्ञापन पछि अब अन्तर्राष्ट्रिय प्रसंग रूसले किएव लगायत ओरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 21 जना घाइते भएको एएफपीले बताएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। हप्तौंको आक्रमणपछि किएवले सुरक्षा कड़ा पारेको छ र राजधानीमा मंगलबार करिब 1 दर्जन चरको विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। अवस्था नमस्कार।